आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
सुधारा नहीं सुधारा
नमस्कार अनि जय मसीह प्रिय श्रोता, आज पनि तपाई सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा तपाई सबैलाई मेरो हार्दिक स्वागत छ यो बाइबल अध्ययन कार्यक्रममा। र प्रभु आज पनि हामीलाई निश्चय नै आशिष दिनुहुनेछ। श्रोता, आज हामी गलाती एक अध्यायलाई निरन्तरता दिन्छौ र हामी एक अध्याय 11-24 पदसम्म अध्ययन गर्नेछौ। यहाँ हामी पाउलको अरबियाको अनुभव बारे हेर्नेछौ। पाउलको अरबियामा अनुभव 1:11 पदमा पाउल भन्छन्, किनकि ए भाई हो, मबाट प्रचार भएको सुसमाचार जो छ सो मानिसद्वारा होइन भन्ने म तिमीहरूलाई जनाउँछु। पाउल फेरि एकपटक यहाँ अभिव्यक्त गरिरहेका छन्, जस्तो उसले एक पदमा गरेका थिए, कि उनी परमेश्वरबाट अभिषिक्त प्रेरित हुन्। जब उनी भन्छन् म तिमीहरूलाई जनाउँछु, उसको मतलब हो म तिमीहरूलाई याद दिलाउँछु। मानिसद्वारा होइन को मतलब हो पाउलले प्रचार गरेको सुसमाचार मानिसबाट पाएका थिएनन्। यहुदीहरूले पाउलको सन्देश र उसको प्रेरित्वको बारेमा प्रश्न उठाए। पाउल प्रारम्भिक वा शुरूका 12 चेला मध्येका थिएनन्, तर पछिबाट आए थे। प्रेरितको रूपमा पाउलको अधिकारको वैधताको माथि प्रश्न तिनीहरूले उठाइरहेका थिए। पाउल यस मामलालाई तिनीहरूसँग छलफल गर्न गइरहेका छन् र यो देखाउने छन् कि उसको प्रेरित्व सिधै येशु ख्रिष्टको प्रकाशद्वारा बोलाइएको हो भन्ने तथ्यमाथि आश्रित छ। अनि 12 पदमा भनिएको छ, किनकि मैले त्यो कुनै मानिसबाट पाएको होइन, न यो मलाई सिकाइएको हो, तर येशु ख्रिष्टको प्रकाशबाट मलाई यो मिलेको हो। आफ्नो प्रेरित्व पाउलले स्कूल गएर प्राप्त गरेनन्, न त कहीँ अभिषेक गरिएर वा उसको टाउकोमा हात राखिदिएर त्यो प्राप्त गरे। पाउलले आफ्नो प्रेरित्व र सुसमाचार सिधै येशु ख्रिष्टको प्रकाश एपोकेलिप्सिसद्वारा पाए। प्रकाशको पुस्तकलाई कहिले कहीँ अपोकेलिप्स भनिन्छ, जुन यही शब्दबाट आएको छ। सुसमाचार प्रकाशको पुस्तक जतिकै प्रकाश हो। सुसमाचार पाउलको दृष्टिकोणबाट छिपेको थिएन। ऊ प्रेरित पत्रुस, याकुब वा युहन्नाद्वारा प्रेरित भएका थिएनन्। उनी एक सिधै येशु ख्रिष्टको बोलावटद्वारा प्रेरित भएका थिए। अनि पद 13-14 पदमा भनिएको छ, किनकि मेरो पहिलो चाल त तिमीहरूले सुनेकै छौ कि बितेका समयमा म यहुदी मतमा हुँदाखेरि कस्तो अचाक्लीसँग मैले परमेश्वरको मण्डलीलाई खेदो गरी त्यसको संहार गरे। मेरा पिता पुर्खाका प्रथामा असाध्य जोसिलो भइकन आफ्ना देशवासीहरूमा मेरो दौतरका धेरै भन्दा म यहुदी मतमा अघि बढेको थिएँ। पाउल भन्छन्, सबभन्दा पहिले किनकि तिमीहरूले मेरो वार्तालाप सुनेकै छौ, मेरो क्रियाकलाप सुनेकै छौ, त्यो हो तिमीहरूले मेरो जीवन शैली बारे सुन्यौ। पाउल यहाँ धर्मको बारेमा बात गर्न गर्छन् जसमा ऊ बढेका थिए। यहुदी धर्ममा पाउल आफ्नो यहुदी धर्ममा कट्टर व्यक्तित्व थिए। उसले आफ्नो धर्मको निम्ति कुनै पनि काम गर्न पछि पर्दैनथे। अब यो जबरजस्त उसको कथनलाई विचार गर्नुहोस्। 15-17 पदमा भन्छन्, तर जब मलाई मेरी आमाको गर्भदेखि नै अलग गराउनुहुने र आफ्नो अनुग्रहद्वारा बोलाउनुहुने परमेश्वरलाई खुशी लाग्यो, तब ममा उहाँले आफ्नो पुत्रलाई प्रकट गराउन मैले उहाँलाई अन्य जातिहरूको बीचमा प्रचार गर्न मैले तुरन्तै कुनै मानिसहरूसँग केही सल्लाह लिइन, न त म भन्दा अघि प्रेरित हुनेहरू कहाँ म यरुसलेममा उक्ले, तर म अरब देशमा गइहाले र फेरि दमिश्कमा फर्केर आए। 15 पदमा उल्लेखित वाक्यांश, तर जब यसले परमेश्वरलाई खुशी तुल्यायो को मतलब हो कि पाउल परमेश्वरका इच्छा अनुसार बोलाइएको थियो। अनि 16 पदमा अन्य जाति शब्द अन्य जातिलाई दर्शाएको हो। पाउल रगत र मासुहरूसँग परामर्श गर्दैनन्, सल्लाह दिँदैन, यो उसले कुनै मानिसलाई वा मानिसबाट पाएन। पाउलले सुसमाचार सिधै येशु ख्रिष्टबाट प्राप्त गरे।
धेरै वर्ष पहिले एक आधुनिकवादी भनौदो जसले ओल्ड हेरेसी पुरानो विधर्म सिकाउँथ्यो उसले पाउलको बारेमा पुस्तक लेखेथे र उसले व्याख्यान पनि दिए जुन मैले सुने उसले पाउललाई एक ठूलो दिमाग भएको मानिस भनी मान्यता पनि दिन्थे म व्यक्तिगत रूपमा विश्वास गर्छु कि पाउल एकदमै बुद्धिमानी मानिस थिए त्यसमा कुनै सन्देह छैन यहाँ मैले गरेको व्याख्यान भन्दा धेरै विद्वानहरू पाउलको बारेमा धेरै परिचित छन् उसले पाउल एक मोसाको यहुदी प्रणाली र ग्रीक दर्शनशास्त्रका प्रतिभाशाली विद्यार्थी थिए भन्दै अंकित गरिरहेका थिए र त्यसपछि उसले बताए कि पाउलले यी दुवैलाई मिलाएर ख्रिस्टियन धर्मलाई ल्याए पाउल यहाँ गलातियहरूलाई बताउँछन् कि उसले सुसमाचार त्यस प्रकारले पाएनन् उसले सुसमाचार सिधै येशु ख्रिष्टको प्रकाशद्वारा प्राप्त गरे अठार पदमा भनिएको छ तब तीन वर्षपछि केफाससँग चिन्जानी गर्नलाई म यरुसलेमतिर उकालो लागे र उनीसँग पन्ध्र दिनसम्म बसे म यो विचार गर्दछु कि यो पद उही पद हो जुन प्रेरित नौ अध्याय 26-29 पदमा दिएका छन् जुनले भन्छ जब तिनी यरुसलेममा आए तब त्यहाँका चेलाहरूसित तिनी मिल्न प्रयत्न गरे तर तिनीहरूलाई उनी चेला हो भन्ने पत्यार नपर्दा सबै तिनीसँग डराए तर बर्णबासले तिनलाई समातेर प्रेरित कहाँ ल्याए र तिनीहरूलाई यो बताइदिए कि कसरी तिनले प्रभुलाई बाटोमा देखे र उहाँ तिनीसँग बोल्नुभयो र कसरी तिनले दमिश्कमा निर्णयसित येशूको नाम प्रचार गरे तिनी यरुसलेममा तिनीहरू सँगसँगै भित्र बाहिर आवत जावत गर्थे प्रभुको नाउँमा नियमितसित प्रचार गर्थे र ग्रीक यहुदीहरूसित वाद प्रतिवाद गर्थे तर उनीहरूले तिनलाई मारिहाल्न खोजे जब यी सबै कुरालाई जोडिन्छ यसको मतलब पाउलले तीन साल भन्दा कम समय त्यो उजाड स्थानमा मरूस्थलमा बिताए कसरी परमेश्वरले उहाँले आफ्ना मानिसलाई तालिम दिनुभयो सो कुरा देख्न चाखलाग्दो कुरा छ उहाँले मोसालाई उजाड स्थानमा मरूस्थलमा तयार गरे उहाँले अब्राहमलाई अद्वितीय जग्गामा तालिम दिन राख्नुभयो एलियाको साथमा पनि त्यस्तै प्रकारको अनुभव थियो यी परमेश्वरको तरिका हो उहाँ उसको मानिसहरूलाई तयार पार्नको लागि उजाड स्थानमा मरूस्थलमा लगाउनुहुन्छ राख्नुहुन्छ दाउद बाहिर पृथ्वीका गुफाहरूमा तयार गरिएका थिए जब ऊ राजा साउलको उपस्थितिबाट भागिरहेका थिए र याद गर्नुहोस् कि ऊ परमेश्वरको सामुन्ने रोए किनकि उसलाई एक मृगलाई सिकारीले सिकार गर्न खेदो गरिए झै खेदो गरिएका थिए उसको निम्ति न सुत्नेको न रहनेको न खानेको कुनै ठेगाना नै थियो परमेश्वरले यही तरिकाको पाउलको जीवनमा पनि तालिम दिन प्रयोग गर्नुभयो परमेश्वरले उसलाई तीन साल भन्दा कम समय मरूभूमिमा पठाउनुभयो त्यसपछि उनी यरुसलेममा गए पत्रुसलाई भेटे र पन्ध्र दिन उससँग समय बिताए 19 पदमा भनिएको छ तर प्रभुका भाइ याकुबलाई बाहेक अरू कुनै प्रेतहरूलाई मैले भेटिन पाउलको सम्पर्क पत्रुस र याकुब येशु ख्रिष्टको भाइ बाहेक अरू प्रेतहरूसँग भएको थिएन यही मात्र उसको तिनीहरूसँग सम्पर्क थियो र उसले तिनीहरूबाट केही पनि प्राप्त गरेनन् जुन हामी देख्नेछौ पद 20 भनिएको छ जब जे म तिमीहरूलाई लेख्छु त्यसको विषयमा चाहिँ परमेश्वरको सामु म ढाँट्दिन मित्र आधुनिकवादी वा उद्धारवादी जसको बारेमा मैले उल्लेख गरेथे उसले भन्यो कि पाउलले सुसमाचारलाई ग्रीकको ज्ञान र मोसाको प्रणालीलाई व्यवस्थालाई मिलाएर प्राप्त गरेका थिए पाउल यहाँ भन्छन् उसले सुसमाचार कोहीबाट प्राप्त गरेन पाउल म ढाँट्दिन भनेर भन्छन् कोही झुट बोलिरहेको छ यहाँ पाउल भन्छन् 21-24 पदमा तब म सिरिया र सिलिसियाका इलाकातिर गए त्यतिन्जेलसम्म यहुदीका ख्रिष्टमा रहेका मण्डलीले मेरो मुखै देखेका थिएनन् तर तिनीहरूले यतिसम्म मात्र भनेको सुनेको थिए जसले अगाडि हाम्रो खेदो गर्दथ्यो त्यसले अगाडि संहार गरेको विश्वास अहिले प्रचार गरिरहेको छ तिनीहरूले ममा परमेश्वरको महिमा गरे यरुसलेमका विश्वासीहरू प्रेरित पाउललाई स्वीकार गर्न अइच्छुक थिए बर्णबासको सहायता बिना यरुसलेमको कलिसियाले उसलाई ग्रहण गर्नुभन्दा पहिले सम्भवत उसले लामो समयसम्म इन्तजार गर्नुपर्थ्यो तिनीहरूले उसलाई स्वीकार्नमा हिचकिचाए किनकि उसले कलिसियालाई अगाडि सतावट गरेका थिए, खेदो गरेका थिए। तर तिनीहरूलाई थाहा थियो परिवर्तनको मतलब के हुन्थ्यो। तर पनि तिनीहरूले विश्वास गर्न सकेका थिएनन् कि टार्ससको सौल परिवर्तन हुन सक्छन् भने। यो असम्भावित मात्र होइन तर असम्भव देखिन्थ्यो। अनि 21-24 पदमा पाउल आफ्नो बदलाउ पछिको एक वर्षको रूपरेखा दिन्छन्। मलाई लाग्दैन कि मित्र तिनीहरू उसको जीवनको खुशीका वर्षहरू थिए। स्पष्ट रूपमा रोमीको 7 अध्यायमा आफ्नो व्यक्तिगत कमजोरीको बारेमा बताउँछन् उनी। त्यहाँ तीन अवधिहरू पाउल प्रेरितको जीवनमा थिए। दुई अवधिहरूलाई संक्षिप्तमा ध्यान देऊ। पहिलो, पाउल एक स्वाभिमानी घमण्डी फारसी थिए। उसको अद्भुत दिमाग थियो र मोसको व्यवस्थाको विशेषज्ञ थिए। जस्तो उसको जीवनी लेखकहरूले भनेका छन्, उनी यदि प्रेरित र परिवर्तन नभएको भए पनि संसारले उसलाई सुन्ने थियो। मलाई लाग्दैन यहाँ त्यसको बारेमा कुनै प्रश्न छ। ऊ एक श्रेष्ठ मानिस थिए। ऊ एक स्वाभिमानी जवान फारसी थिए जो सोच्थे उसलाई यो सबै थाहा थियो। उसले ख्रिस्टलाई घृणा गर्दथे, उसले मण्डलीलाई घृणा गर्थे र यसलाई नष्ट गर्न कोशिश गर्थे। दोस्रो अवधि दमिश्कको बाटोमा शुरू हुन्छ जब ऊ जमीनमा लोटे। यो प्रतिभाशाली फारसीले पत्ता लगाए कि उसले येशु ख्रिस्टलाई चिनेका थिएनन् जसलाई उसले जीवनमा जान्नु थियो, चिन्नुपर्ने थियो। उसले सोचेको थियो कि येशु मरेको थिए र उसले सोधे, तपाईँ को हुनुहुन्छ? येशुले भन्नुभयो, येशु हो जसलाई तिमी सताइरहेका छौ। जब तिमीले मेरो मण्डलीलाई खेदो गर्यो, तिमीले मलाई खेदो गर्यो। प्रेरित 9:5 पदमा यो कुरा हामी देख्छौ। पाउल जब उसको परमेश्वरसँग परिचित भए, उसले 81 सोध्यो, हे प्रभु, अब के गरौं? ख्रिस्टलाई प्राप्त गर्नको पछि पाउले केही समय अरबियामा गए, अरबको मरुस्थलमा गए। त्यस पहिलो वर्षहरूमा उसले सेविकाइ गर्न कोशिश गरे र पत्ता लगाए, जुन गर्न उनी चाहन्थे उसले गर्न सकेनन्। अन्तमा ऊ रोए, हाय, म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले बचाउला? रोमी 7:24 पदमा यो लेखिएको छ। जसले यो पुकार गर्दछ ऊ निश्चय नै उद्धार नपाएका मानिस थिएनन्। यो पाउल प्रेरित उसको परिवर्तनको पहिलो अवस्था थियो। उसले भनेथे, त्यसपछि तेस्रो कुरा, त्यो महिमित समय आयो जब ऊ आत्मामा चले। त्यही समय थियो उसले परमेश्वरको लागि जिउन सके। त्यही स्थान वा आज हामी धेरैलाई आवश्यक छ। त्यहाँ धेरै बेखुसी मानिसहरू छन्। मलाई लाग्छ तिनीहरू बाँचेका उद्धार पाएका छ, तर डीएल मुड्डीले आफ्नो अनौखो तरिकामा यसलाई प्रस्तुत गर्छन्। तिनीहरू आफैलाई दुखी बनाउनको लागि, बेखुसी बनाउनको निम्ति कोही मानिसको थुप्रै धर्महरू छन्। म कामना गर्छु कि पाउलको यरुसलेममा प्रेतहरूसँगको अनुभव बारे हामीसँग धेरै जानकारी पायौं। म निश्चित छु कि एक प्रश्न तपाईहरूको दिमागमा पहिले आइसकेको छ। यदि पाउले अरू प्रेतहरू जो येशु ख्रिस्ट सँगसँग 3 वर्ष हिँडे रहे र ख्रिष्टको बौरी उठाएको देखेका थिए, अब तिनीहरूभन्दा अलग रूपमा सुसमाचारलाई प्राप्त गरे भने के पाउल त्यही सुसमाचारलाई प्रचार गरिरहेका छन् जुन तिनीहरूले प्रचार गरेथे? यस बिन्दुमा यो एक महत्वपूर्ण विषय छ, किनकि यदि पाउल त्यही सुसमाचार प्रचार गरिरहेका छैनन् भने केही मौलिक रूपमा गल्ती छ। हामी अर्को अध्यायमा हेर्नेछौ कि यरुसलेमका वा यरुसलेममा प्रेतहरूले पाउलको सुसमाचारलाई स्वीकार गरे र त्यो उही एक शुभ सन्देश थिए। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिनुभएको होस्।
राजालाई हेर्नेछु, यीशु राजालाई म सम्झन्छु। राजालाई स्वर्गदूतका बीचमा येशु राजालाई स्वर्गदूतका बीचमा येशु राजालाई म सधैँ हेर्ने छु
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौं। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो?
यदि मनमा कुनै प्रश्न जिज्ञासा सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। त्यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।